اللہ عز و جل الفاظ کو قبول فرمائے، نسلوں میں قیامت تک کے لیے قرآن کو باقی رکھے، حفاظ، علماء، صلحاء، داعی قیامت تک کے لیے ان کی نسلوں میں پیدا ہوتے رہیں اور دین کی خدمت انجام دیتے رہیں۔ اللہ تعالیٰ اس مدرسے میں برکت فرمائے۔ یہ مسجد، بڑی مبارک مسجد، مسجد سیدنا امیر المؤمنین حضرت علی کرم اللہ وجہو، حضرت علی کرم اللہ وجہو کے قیوز و برکات سے اس کو ہمیشہ مالا مال رہے، یہاں آنے والوں کو قبول فرمائے، یہاں کی عبادتوں اور ریاضتوں اور دعاؤں کو قبول فرمائے۔ دوستو، یہ خالق اور مالک جس نے یہ جہان اور ساری مخلوق کو پیدا فرمایا، اسی کی قضا اور قدر کے فیصلے جاری اور ساری ہر آن، ہر گھڑی، ہر شخص میں، ہر پتے پتے میں رہتے ہیں۔ پتا بھی گرتا نہیں جب تک مالک کا حکم نہیں ہوتا، نہ موسم اسے گرا سکتی ہے، نہ ہوا گرا سکتی ہے۔ وہ عقل و دانش سے عاری ہیں، علم سے جاہل ہیں، جو کہتے ہیں کہ یہ پتے گرنے کا موسم آ گیا اور پتے گر رہے ہیں۔ نہیں گر سکتا جب تک مالک کا حکم نہ ہو۔ ماں تسقط میں لوگ قرآن میں کہ گرتا نہیں پتا جب تک کہ مالک کا حکم نہیں ہوتا۔ تو یہ پتے بھی بڑے عجیب و غریب، ابھی ہم نے بھی شب برات گزاری ہوگی، ہم میں سے ہر ایک نے گزاری چند روز پہلے، لیکن رسمی طور پر ہم نے بھی مسجد میں جا کر کچھ وقت گزارا اور باتیں سن لی۔ لیکن جیسا علامہ ابن جوزی مکہ شریف پہنچے تو مکے والوں کو ڈانٹ رہے تھے اور فرماتے تھے کہ کیا ہو گیا ان کو، ان کی یہ آنکھیں کہاں چلی گئی، یہ دیکھتے نہیں جو بیت اللہ کے اوپر اللہ عز و جل کی طرف سے انوارات اور رحمتیں برستی رہتی ہیں، اور پھر خود ہی جواب بھی دیتے ہیں، فرماتے ہیں وہ اس لیے کہ ان کے اوپر مادیت کا غلبہ ہو گیا، مادہ پرستی ان میں اس قدر دخیل ہو گئی، ان کے رگ و پیشے میں وہ سرایت کر گئی کہ وہ دیکھ ہی نہیں پاتے۔ ان کی آنکھیں جی دیکھ رہی ہیں کہ تو پتھر ہے، کیا ہے اس میں، کہتے کاش کہ ان کے پاس آنکھیں ہوتی اور اس کو پتھر کی حیثیت سے نہ دیکھتے کعبۃ اللہ کو، جیسے حضرت مولانا فقیر محمد صاحب رحمۃ اللہ علیہ کا میں نے گزشتہ رات باٹلی میں سنایا کہ وہ جو رحمتیں بیت اللہ پر برستی ہیں اپنی آنکھوں سے دیکھتے تھے، اس لیے ہر وقت ان کے آنسو مسلسل جاری رہتے تھے۔ حضرت مولانا محیب اللہ صاحب دیکھتے تھے اور پھر وہ موازنہ فرما رہے تھے کہ وہ جو بیت اللہ پر بھی رحمتیں برستی ہیں اور انوارات برستے ہیں، لیکن مولانا شیخ الاسلام پاکستان کو مخاطب ہو کر حضرت فرمانے لگے کہ ان کے مقابلے میں حضرت مولانا خلیل احمد صاحب سہارنپوری کے چہرے پر جو انوارات برس رہے ہیں وہ اس کے سامنے موازنہ فرما رہے تھے دونوں کا۔ تو کاش کہ اللہ عز و جل ہمیں بھی ایسے قلب عطا فرمائیں، ایسی نگاہیں عطا فرمائیں کہ جس سے ہم ہر چیز کو دیکھ سکیں، سمجھ سکیں۔ اور یہ کب ہوتا ہے، یہ جو بچوں نے بڑی وبی الآخرتی ہم یوں کہ ہمارا عقیدہ پختہ ہو کہ آپ صلی اللہ علیہ وسلم نے جو شب برات کے بارے میں فرمایا کہ اس وقت سارے سال کس حال میں کوئی گزارے گا، کیا کیا واقعات پیش آئیں گے، ساری قسمت اور تقدیر لکھ دی جاتی ہے اور فرشتوں کے حوالے کر دی جاتی ہے. اسی لیے حضرت مجدد البسانی رحمۃ اللہ علیہ نے اپنی اہلیہ کو شب برات ہی میں یہ حدیث سنائی کہ آج کی رات جو پورے سال بھر میں جن کو مرنا ہے تو وہ پروانے ملک الموت کے حوالے کر دیے جاتے ہیں کہ یہ نام اور یہ وقت فلاں فلاں وقت میں فلاں جگہ فلاں سیکنڈ پر ان کی روح قبض کیجیے. پھر آگے فرمایا کہ اس شخص کا کیا حال ہوگا کہ جس نے اپنی موت کا نوشتہ اور پتہ جو یہاں اللہ عز و جل کے یہاں ایک درخت ہے جس کے اوپر ہر ایک کی عمریں ان کی تقدیریں لکھی ہوئی ہیں، فرماتے ہیں کہ آج رات جس نے اپنے موت کے پتے کو اس درخت پر سے گرتا ہوا دیکھا اس کا کیا حال ہوگا. اپنے متعلق فرما رہے تھے، شب قدر کو بھی دیکھ رہے ہیں اور اس میں اس سال میری موت آنے والی ہے، میں آئندہ سال شب قدر نہیں پا سکوں گا، اس کا انہیں یقین ہے اور اہلیہ کو خوشخبری دے رہے ہیں کہ میں اب جانے والا ہوں اس سال. تو اللہ عز و جل ہمیں قرآن کو سمجھنے کی توفیق عطا فرمائے. آپ صلی اللہ علیہ وسلم کے ارشادات جو ہم پڑھیں جو سنیں اسے ہم سرسری نہ سمجھیں، یہ بیماری ہے سرسری ہر چیز کو، جس طرح کہ اخبار پڑھ لیا سن لیا، کسی نے خبر دی سن لی. ایک ایک کلمے پر غور کیجئے کہ وہ اب یہ جو بچہ محمد عیان، یہ کتنے پیارے نام والدین نے رکھے، چار میں سے تین کے نام محمد، سبحان اللہ. یہ حضرت امام شافعی رضی اللہ تعالیٰ عنہ کی سنت کہ ان کے یہاں بیٹا پیدا ہوا، نام رکھا محمد، اللہ نے دوسرا بیٹا دیا، نام رکھا محمد، تیسرا آیا، رکھا محمد. تو کسی نے اشکال کیا کہ حضرت کیسے فرق کر سکو گے، اگر آواز دیں گے آپ محمد تو کون آئے گا، اور سننے والے بھی جو عوام بھی کیسے تمیز کر سکیں گے کہ کون سا محمد. تو میں یہ ان کا کام، مجھے تو اللہ عز و جل دسیوں بیٹے دے سب کے میں نام رکھوں گا محمد، اس کا نام ہے محبت. بار بار میں نے یہ قصہ سنایا کہ یورپ میں ایک دوست سے ایک عرب کی ملاقات ہوئی، غالباً وہ بھی وہی کے تھے جہاں کے حضرت امام شافعی رضی اللہ تعالیٰ عنہ غزہ گئے. تو انہوں نے ان سے پوچھا کہ آپ کا نام، انہوں نے کہا محمد. آگے کوئی پہچان، کوئی علامت، کوئی سرنیم، کوئی قبیلہ، فرمان لگے محمد بن محمد. آگے تو آپ باپ کا نام بتا رہے ہیں، آگے بھی محمد بن محمد بن محمد، دادا بھی محمد. کہا میں تو پوچھ رہا ہوں قبیلہ، تو وہ پڑھتے چلے گئے محمد بن محمد بن محمد بن محمد. تو 19 دفعے محمد آیا ہوگا ان کے خاندان میں، کتنا مبارک خاندان، اور یہ بچے کتنے بابرکت، ان کے والدین کتنے خوش نصیب کہ اللہ عزوجل نے انہیں توفیق دی کہ بیٹے کا نام رکھے محمد. اللہ کرے ہر گھر میں محمد ہو. یہ حضرت امام شافعی رضی اللہ تعالیٰ عنہ جیسے انہوں نے قرآن حفظ ختم کیا تھا بچے کے بارے میں, کس کے بارے میں, چار پارے آخری مہینے میں کیے, جی مولانا حضرت مولانا حسن صاحب کے پوتے. تو انہوں نے دیکھا کہ اب یہ میرے تین ساتھی یہ چند روز میں اپنا قرآن حفظ ختم کر لیں گے, تو اس نے ہمت کی اور ہمت کر کے ایک مہینے میں چار پارے سنائے روز سبق کے ساتھ. میرے پاس ایک طالب علم آئے, دارالعلوم سے فارغ ہو گئے, عالم بن گئے, تو کہنے لگے کہ میرا پہلا سبق آپ سنیں گے, میں حفظ شروع کرنے جا رہا ہوں, یہاں دارالعلوم میں رہوں گا حفظ. تو میں نے ان سے کہا کہ بھائی میں ہر روز آپ کا سبق سنوں گا مگر میری ایک شرط ہے. کہا کیا شرط؟ تو میں نے کہا کہ روز مجھے آپ پاؤ پارا سنا دیں, چار دن میں قرآن آپ کا پارا ختم ہو جائے. تو ماشاءاللہ انہوں نے پاؤ پارا سنا دیا, پہلے دن, دوسرے دن, تیسرے دن, ایک پارا ہوا, دو پارے ہوئے, 90 ڈیز میں, 90 دن میں حافظ ہو گئے. تو یہ انسان کا اپنا کمال ہے, یہ تو قرآن کریم معجزہ ہے. ہمارے یہاں مولانا محمد پانڈور صاحب رحمۃ اللہ علیہ جو احمد آباد کا سب سے معروف تاریخی کتب خانہ ہے, احمد شاہ لائبریری کا, تو اس کے وہ سالہ سال ساری عمر اسی کے وہ نگراں رہے, محافظ رہے, ساری عمر ان کی وہاں گزری. تو ان کے متعلق ان کے ساتھی ساتھیوں میں مولانا اسماعیل واڑی والا صاحب نور اللہ مرتدہ بھی تھے, تو ان کے تمام ساتھی اس پر متفق ہیں. اسی روایت میں وہ کہتے ہیں کہ انہوں نے ہمارے ساتھ ایک مہینے میں قرآن حفظ کیا, ایک مہینے میں. اسی طرح ابن شہاب زہری اور ایک لمبی فہرست ہے کہ جنہوں نے چند دن میں قرآن حفظ ختم کر لیا. تو جس طرح ہم یہ واقعات سنتے ہیں لیکن سمجھتے ہیں کہ یہ تو مولوی پتہ نہیں کہاں سے اناپ شناپ بیان کر رہا ہوگا, ادھر ادھر کی باتیں پڑھ کر اس نے مان بھی لیا کہ فلانے بھی کیا فلانے بھی کیا, کیوں نہ مانے. جن کی زندگیاں فرشتوں نے تو اعتراض بھی کیا تھا اللہ عز و جل پر, آدم علیہ السلام کی خلقت کے وقت ایسے ایسے اللہ عز و جل نے بندے پیدا فرمائے جن کی تاریخ ہم نے پڑھی, جن کی زندگیاں ہم نے پڑھی, جن کے ساتھ ہم نے وقت گزارا. تو ان کی زندگی اس کی شہادت دیتی ہے کہ کوئی کلمہ ان سے کبھی غلط نہیں نکل سکتا. تو ان کی باتیں ہم کیوں نقل نہ کریں؟ یہ تو ابلیسیت اور دجالیت کا دنیا میں راج ہے کہ جو اپنا جھوٹ, اپنا سحر, اپنا جادو منوانا چاہتی ہے, یہ طاقت ہے. اور آپ اپنی جو اللہ کی دی ہوئی دولت ہے آپ کے گھر میں, آپ کے دل میں, آپ کے گھر میں, آپ کے وطن میں, آپ کے معاشرے میں, جو اللہ عز و جل نے آپ کو عطا فرمائی, آپ اس سے مستغنی ہیں, فوراً متاثر ہو جاتے ہیں. جہاں کچھ پڑھ لیا تو اسلام کے بارے میں شبہ پیدا ہونے لگا کہ یہ صحیح ہے یا غلط, قرآن کے بارے میں اعتراض ہونے لگا, لا حول ولا قوت الا باللہ العلی العظیم. تو دوستو یہ جو آخری کلمہ وبالآخرۃ ہم یوقنون, اس کو درست کیجئے. इस पर सारी चीज़ों का मदार है। ये जितनी चीज़ें हैं सारी की सारी इसी पर मौकूफ़ है। अकीदा दुरुस्त हो जाए तो सब कुछ दुरुस्त, चाहे इंसान बिल्कुल जाहिल हो, मसाइल न जानता हो, अकीदे की पुख्तगी की वजह से कहाँ से वो कहाँ पहुँच जाएगा। वरना मैं तलबा को हमेशा इस साल कहता रहा कि देखिए ये दज्जाली ताकतें ईमान छीनना चाहती हैं, तो हर वक्त अपनी दुआ का जुज़ बनाइए, रब्बना ला तुज़िग़ क़ुलूबना, ये इलाही ये दौलत ईमान की ये मुझसे छीन ना जाए, या मुकल्लिबल क़ुलूब रब्बना ला तुज़िग़ क़ुलूबना, कि मैं भी और हर शख्स खतरे में है। कब तक मुकाबला करेगा, कब तक अपने दिल में तावीलें करेगा? इसलिए दोस्तों ये हमारे अकाबिर नबर अल्लाह राकिदहुम, ये जो बच्चा जिसके वालिदे गिरामी इसके हिफ्स के ख़दम से हफ्ता अशरा पहले फौत हो गए, इसे दावे मुफारकत दे गए इसको और इसकी बहनों को, तो इस इनके लिए इनके ख़ानदान के लिए बहुत बड़ा नमूना है हज़रत इमाम शाफ़ी रज़ी अल्लाह अन्हु। ये यहाँ मैं लेक्चर आता हूँ तो मुझे हमारा वो कोकन याद आ जाता है कि सारी आबादी इंग्लैंड में कोकन के बाशिंदों की सबसे ज़्यादा मेरी दानिश और मालूम के मुताबिक अगर ज़्यादा है तो यहाँ लेस्टर में है। तो हज़रत इमाम शाफ़ी रज़ी अल्लाह तआला अन्हु की ज़िंदगी, उनकी यतीमी, सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की यतीमी को ये सामने रखे कि हज़रत इमाम शाफ़ी रज़ी अल्लाह तआला अन्हु अपने वालिद मोहतरम गज़ा में पैदा हुए, अल्लाह ताला गज़ा वालों की हिफाजत फरमाए, आफियत अता फरमाए, अमन सुकून सुरूर आफियत की ज़िंदगी उनके लिए मुकद्दर फरमाए, तमाम मजालिम से अल्लाह उन्हें नजात नसीब फरमाए। तो वहाँ हज़रत इमाम शाफ़ी रज़ी अल्लाह अन्हु की विलादत गज़ा में। अब माँ ने देखा कि ओहो मैं इस यतीम को लेकर किधर जाऊं, इसके बाप ने कोई चीज़ छोड़ी नहीं हमारे लिए कि जिससे मैं इसकी परवरिश कर सकूं। तो अपना वतन याद आया, इमाम शाफ़ी रज़ी अल्लाह अन्हु की वालिदा यमन से थी, कबीले हज़्म से उनका ताल्लुक़ था, तो वो गज़ा से सफ़र करके यमन पहुंचती हैं, वहाँ अपने नन्हे मुन्ने की तरबियत शुरू फरमाती हैं, क्योंकि वो तो उनका वतन था, रिश्तेदार वहाँ थे। तो अब उन्होंने देखा कि ये मुझे और मेरे बेटे को अपनी ज़िंदगी के बारे में तो तहफ़्फ़ुज़ मिल गया, लेकिन आगे की सोच रही थी कि मेरे बेटे को और आगे तहफ़्फ़ुज़ मिल जाए, जहालत से उसे तहफ़्फ़ुज़ मिल जाए, कुरान व शरीयत के मसाइल से इसे आगाही हो, और पता नहीं क्या उनकी माँ ने मांगा होगा। हज़रत इमाम बुखारी रहमतुल्लाह अलैह की वालिदा ने जिस तरह रोकर मांगा होगा कि मेरा बेटा, अल्लाह ने बिनाई अता फरमाई थी, कितना प्यारा मेरा बेटा है बच्चा, तो उसकी बिनाई चली इलाही, मेरे बेटे की बिनाई बहाल कर दे। किस तरह आहो जारी की होगी मालिक के सामने कि हज़रत इब्राहिम अला नबीना अलैहिस्सलातु वस्सलाम खुशखबरी देते हैं कि बेटे कि अल्लाह ने बिना ही तेरी दुआ के नतीजे में वापस ले दी। देखा लो वाकई ख्वाब ख्वाब नहीं था बल्कि हकीकत थी। तो इसी तरह यहाँ भी हज़रत इमाम शाफ़ी रज़ियल्लाह अन्हु की वालिदा ने क्या कुछ मांगा होगा, और जब अभी हज़रत इमाम शाफ़ी तशरीफ नहीं लाए थे इस दुनिया में इस जहान में, उससे पहले जब औलाद की तमन्ना की होगी और औलाद मांगी होगी, वो भी किस अंदाज से मांगी होगी कि वो पहले ख्वाब में देखती हैं इमाम शाफ़ी रहमतुल्लाह अलैह की वालिदा। जैसे कि हमारे करीब में दोस्त अभी पहली मर्तबा शेख याकूब दहलवी मदज़ीलहुम अलाली तशरीफ लाए थे, ये तो 40-45 साल पहले का उनका अपना सुनाया हुआ किस्सा मुझे याद है, उसके बाद कभी इसको दोहराने की उनके साथ नौबत भी नहीं। उन्होंने बयान किया था कि मेरी विरादत से पहले अपनी माँ के मुतालिक बताया कि उन्होंने देखा या उनकी खाला ने देखा कि चाँद गोद में आ गया, तो कहते उसके बाद मेरी विरादत। देखिए कहाँ कहाँ उनकी रोशनी फैल रही है। अभी यहाँ आपके यहाँ से गए कितने मुल्कों में माशाल्लाह बड़े बड़े के मदनी बुजुर्ग आए हैं, इस्तकबाल हो रहा है। ख़ास तौर पर अभी वहाँ जब वो बांग्लादेश में थे तो बहुत बड़े बड़े इज्तिमात की खबरें यहाँ भेजते रहे मेरे पास। तो इसी तरह इमाम शाफ़ी रज़ी अल्लाह अन्हु की वालिदा मुहतरमा क्या देखती हैं कि मुश्तरी सितारा उनकी गोद में आ गया। तो जोहरा उतारत मिर्रीख मुश्तरी तो सब कवा की वसवा में से एक मुश्तरी, देखा कि मुश्तरी सितारा गोद में आ गया। अल्लाह ने फिर वो मुश्तरी सितारा दिया कि जिससे वो इतनी ज़बरदस्त कायनात को इमाम शाफ़ी रज़ी अल्लाह अन्हु ने अपने इल्म के नूर से मुनव्वर फरमाया, जो आप सल्लल्लाहु अलैहि वसल्लम ने किसी को ही फरमाई थी कि कुरैश में एक आलिम पैदा होगा तो जो रूए ज़मीन के चप्पे चप्पे को इल्म से भर देगा। उस हदीस का मिस जो अबू हुरैरा रज़ी अल्लाह अन्हु से रिवायत मरवी है उसका मिसला हज़रत इमाम शाफ़ी रज़ी अल्लाह अन्हु को बताया गया। हज़रत इमाम शाफ़ी रज़ी अल्लाह अन्हु से अल्लाह अज़्ज़ा व जल्ल ने इस कदर काम लिया। तो वालिदा ने तो देखा कि मुश्तरी गोद में है, खुद इमाम शाफ़ी रज़ी अल्लाह अन्हु अपने बचपन का ख्वाब बयान फरमाते हैं। फरमाते हैं कि एक दफ़े मैंने ख्वाब देखा आका पाक सल्लल्लाहु अलैहि वसल्लम की तरफ, दोस्तों हर वक्त तवज्जो रखिए, कोई सांस खाली न जाए कि जिसमें उधर तवज्जो ना हो। कितना आसान है, ये सांस तो आप लेते ही हैं तो हा हू करने के बजाय जैसे आपने ये लंबा सांस जा रहा है और फिर इसको छोड़ रहे हैं इसमें होता है, इसके बजाय सल्लल्लाह गया अरे जो छोड़ा आपने सल्लल्लाह हबीबी सल्लल्लाह अला हबीबी सल्लल्लाह अला हबीबी कभी सल्लल्लाह ये हर सांस में याद करें आप सल्लल्लाहु अलैहि वसल्लम पर गुरु शरीफ पढ़ें कि ये खुदा कि अल्लाह सलात व सलाम नाजिल फरमाए अला हबीब ही अपने हबीब पर, और दूसरे सांस में अल्लाह सलात व सलाम अल्लाह की तरफ से हो मेरे हबीब पर, जैसा वो तेरा हबीब मेरा भी हबीब सल्लल्लाहु अलैहि वसल्लम। फिर देखिए कि कैसी दुनिया और ज़िंदगी संवरती है, امام بخاری رحمۃ اللہ علیہ کے متعلق ہمیشہ آپ پڑھتے ہیں کہ انہوں نے خواب دیکھا تھا کہ آپ صلی اللہ علیہ وسلم کو پنکھا جل رہے ہیں, مکھیاں مچھر کوئی چیز پریشان نہ کرے, دور فرما رہے ہیں. تو معبرین نے تعبیر دی تھی کہ یہ احادیث کے ذخیرے میں سے جو صحیحہ اور ضعیفہ اور موضوع سب کو الگ کریں گے. تو اللہ نے کیسا زبردست کام لیا. تو اسی طرح حضرت امام شافعی رضی اللہ عنہ اپنے متعلق کیا دیکھتے ہیں اور کیسی آپ صلی اللہ علیہ وسلم کی توجہ عالی. کبھی ایک سنت پر والدین عمل کرتے ہیں کہ جب اولاد ہوئی اگر شیخ خود اسی روح کے یہاں کھجور تحنیک کے لیے لے کر پہنچا کرتے تھے وہاں کے لوگ. ہمارے یہاں جب پہلے بیٹی آنے والی تھی تو ہم نے حضرت شیخ الدین لوگوں کو عریضہ لکھا کہ سنا کہ اتنے دن باقی ہیں, اتنے ہفتے باقی ہیں. تو حضرت نے رجسٹری میں تحنیک بھیجی کھجور کو اپنے جواب میں تر کر کے بائی پوسٹ. تو آقا پاک صلی اللہ علیہ وسلم نے اس عالم میں سے اپنے اس منے کو دیکھا اور دکھایا انہیں کہ وہ خواب میں دیکھ رہے امام شافعی رضی اللہ عنہ کہ ان کی میری تحنیک ابھی باقی ہے. تو کیسے اس کو پورا فرمایا امام شافعی رحمۃ اللہ علیہ فرماتے ہیں کہ میں خواب میں دیکھ رہا ہوں سرکار دو عالم صلی اللہ علیہ وسلم کی زیارت ہوئی اور آپ صلی اللہ علیہ وسلم نے اپنے لعاب مبارک سے میری ساری زبان کو تر کیا. اتنا پیار, اتنا پیار دیا. پھر آپ صلی اللہ علیہ وسلم نے لعاب مبارک لے کر کے میرے سارے چہرے اور سر پر ملا. پھر اللہ کیوں کام نہ لے اور کیوں یتیم ہو, یہ میری طرح میری ماں آمینہ جس طرح مجھے لے کر گھوم رہی تھی کہ یہ میرا یتیم میرا یتیم. تو یہ بھی حضرت امام شافعی رضی اللہ عنہ کی والدہ کا یتیم. اس لیے آپ صلی اللہ علیہ وسلم کی طرف سے فرماتے ہیں کہ پہلے تو یہ شفقت ملی آپ صلی اللہ علیہ وسلم کی طرف سے. فرماتے ہیں کہ پھر دوسری مرتبہ دیکھا کچھ عرصے کے بعد بچپن ہی میں, یہ سب بچپن میں دیکھ رہے ہیں جن کا جن کی فطرت سیرش طبیعت جبلت شہارت والی اور پاک صاف ستھری ہوتی ہے تو ادھر سے توجہ حاصل ہوتی ہے. اللہ تعالیٰ تمام نحوستوں ولاذتوں ناپاکیوں سے ہمیں اور ہمارے بچوں کو بچائے, ظاہری نجاستوں غلاظتوں سے بھی بچائے اور باطنی عقیدے کی غلاظتوں سے بھی بچائے, عقیدے کی پختگی اور طہارت عطا فرمائے. تو امام شافعی رحمۃ اللہ علیہ فرماتے ہیں کہ میں نے دوسری مرتبہ پھر کیا دیکھا کہ آقا پاک صلی اللہ علیہ وسلم بیت اللہ میں تشریف رکھتے ہیں. کہتے میں پہنچ گیا دوڑ کر. آپ صلی اللہ علیہ وسلم نے فرمایا, وہ اس پہلے خواب میں تھا یہ جو میں اس کے ساتھ جوڑ رہا ہوں کہ آپ صلی اللہ علیہ وسلم نے وہ جو کہانی فرمائی اور زبان پر زبان کو لعاب سے تر فرمایا اور سارے چہرے پر لعاب مبارک لگایا اس سے پہلے پوچھا کہ اے لڑکے تم کون ہو. تو کتنا پیارا جواب دیا. عرض کیا کہ یا رسول اللہ میں آپ کی اولاد میں سے ہوں, آپ کے خاندان میں سے ہوں, قریش میں سے ہوں. تب آپ صلی اللہ علیہ وسلم نے اور یہ جو دوسرا خواب ہے اس میں آپ صلی اللہ علیہ وسلم کو حضرت امام شافعی رحمۃ اللہ علیہ دیکھتے ہیں کہ آپ صلی اللہ علیہ وسلم بیت اللہ میں ہیں, تو عرض کرتے ہیں یا رسول اللہ علمنی, اللہ تعالیٰ علم سے محبت عطا فرمائے, علم کی طرف توجہ ہمیں عطا فرمائے. یہ موبائل اور سب ایک مدرسے میں انہوں نے فیصلہ کیا کہ آج ہم موبائل کو اکٹھے کر کے جلانا چاہتے ہیں, سب تیار ہو. تو ماشاء اللہ کتنا اچھا مجمع ہوگا, کتنا اچھا مدرسہ ہوگا, کتنی انہوں نے ان بچوں کے ذہن بنانے کے لیے کوششیں کی ہوں گی. سب تیار ہو گئے, طلبہ بھی اساتذہ بھی, اور بعض مدارس میں کہیں مجال ہے کہ کوئی اخبار پینے سے روک دے, ارے اس سے تو علم ملتا ہے اخبار سے, تم کون ہوتے ہو. مجال ہے کہ کوئی ٹیلی فون سے روک دے, موبائل سے روک دے, لیکن وہاں سینکڑوں کی تعداد میں وہ ایک ڈھیر لگ گیا موبائل کا, اور انہوں نے اساتذہ نے اس کو آگ لگائی اور جلا دیا. علم سے محبت یہ ان کے خاطر ہے, جو ایک رکاوٹ ہے, معنی ہے, تمہارے لیے مضر ہے, تمہارے دین کے لیے, دماغ کے لیے, صحت کے لیے. وقت سے پہلے بڑھاپے میں انسان کی کبھی یادداشت وغیرہ کمزور ہو جاتی ہے, یہ دہائیوں پہلے بوڑھے ہو جائیں گے جو اس قدر موبائل کا یوز کرنے, کوئی جان نہیں رہے گی, نیم پاگل بن کر زندگی گزاریں گے. اس لیے انہوں نے اکٹھا کر کے جلایا, تو یہ علم سے محبت جو انہوں نے پیش کر دی ہے, جلا دی ہے. تو انہوں نے آپ صلی اللہ علیہ وسلم سے عرض کیا کہ علمنی یا رسول اللہ, یا رسول اللہ مجھے علم سکھلائیے. آپ صلی اللہ علیہ وسلم نے جیسے پہلے خواب میں دعا مبارک سے زبان کو تر کیا, ساری زبان کو, منہ کو, سارے چہرے کو, سر کو, تو اسی طرح یہاں آپ صلی اللہ علیہ وسلم نے علم مانگنے پر ایک ترازو عطا فرما دیا. وہ کتنی بڑی میزان, میزان شریعت, کتنا زبردست ترازو تولنے والا کہ یہ حدیث صحیح ہے, یہ ضعیف ہے, کتنے کتنا وزن ہے, کس درجے کی ضعیف ہے, وہ سارا علم اللہ عز و جل نے عطا فرمایا. اسی لیے میں اپنے بچوں کو کتابیں رکھی ہیں, اس میں امام شافعی رحمۃ اللہ علیہ کے مسلک اور مذہب کی کتابیں, ایک مستقل اس کا حصہ ہم نے رکھا ہے. تو میں کہا کرتا ہوں کہ یہ سارا آپ کے مسلک کی کتابیں ہیں, اور پھر میں نے ان سے کہا کہ ہمارے چاروں ائمہ برحق, چاروں ائمہ قرآن اور سنت کے حامل, اسی سے انہوں نے اجتہاد کیا, قرآن سے, حدیث سے, سنت سے مسائل مستنبط کر کے امت کے سامنے پیش کیے. لیکن امام شافعی رحمۃ اللہ علیہ کے سلسلے کے شافعی المسلک علماء, محدثین, مفسرین نے جتنا کام کیا وہ سارا کا سارا ایک طرف, اور تین ائمہ کا ایک طرف, تین ائمہ اور تین ائمہ کے ماننے والوں کا سب کا ایک ایک طرف ترازو میں آپ تولیں, ایک طرف امام شافعی رحمۃ اللہ علیہ کا آپ تولیں. تو امام شافعی رحمۃ اللہ علیہ کے مسلک پر چلنے والے محدثین اور مفسرین نے جو کام کیا ہے وہ پلڑا جھک جائے گا, اس کا وزن زیادہ ہوگا ان تینوں ائمہ کے ماننے والوں کے مقابلے میں. یہی وجہ ہے کہ حضرت امام شافعی رحمۃ اللہ علیہ کے متعلق امام احمد بن حنبل, کتنا بڑا امام, کیا فرماتے ہیں, فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم कि जो सदी 100 साल पर पहली सदी पूरी हुई और दूसरी सदी शुरू होकर के अभी 1.5-2 बरस गुजरे कि हज़रत अमीरुल्मोमिनीन उमर इब्न अब्दुल अज़ीज़ रज़ी अल्लाह तआला अन्हु का इंतकाल हो गया। तो इमाम अहमद फरमाते हैं कि ये इस सदी के सबसे पहले इस उम्मत के मुजद्दिद हज़रत अमीरुल्मोमिनीन उमर इब्न अब्दुल अज़ीज़ रज़ी अल्लाह, और उसके बाद फरमाते हैं कि ये दूसरी सदी ख़त्म हुई और तीसरी शुरू हुई। तो मुजद्दिद के लिए शर्त है कि दोनों सदियों पर उसका काम मुहित हो, पहली पर भी दूसरी पर भी। तो हज़रत उमर इब्न अब्दुल अज़ीज़ रज़ी अल्लाह अन्हु का काम पहली सदी के ख़त्म पर भी है और दूसरी सदी के शुरू में भी है, इसलिए वो मुजद्दिद करार पाए। इमाम अहमद इब्न हम्बल रहमतुल्लाह अलैह ने फैसला फरमाया और सारी उम्मत का इस पर इजमा हो गया। हज़रत इमाम अहमद ने फरमाया बिल्कुल बजा, और उसके बाद दूसरी सदी ख़त्म हुई और तीसरी शुरू हुई। तो फरमाया कि ये इस पॉइंट पर इस जगह मुजद्दिद हज़रत इमाम शाफ़ई रज़ी अल्लाह। फिर तीसरी सदी आई तो मुजद्दिद कौन? इब्ने सुरेज, जो इमाम शाफ़ई रज़ी अल्लाह अन्हु के मुत्तबे, उनको मानने वाले। तो चौथी, पांचवी, छठी, सातवीं सदी तक तमाम जो गिनवाए जाते हैं मुजद्दिद के, आप हज़रत हुरैरा रज़ियल्लाहु ताला अन्हु ने रिवायत बयान फरमाई कि आप सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है कि अल्लाह अज़्ज़ा वजल हर सदी के ख़त्म पर एक साहिब इल्म को पैदा करता है, मैं युजद्दिदु लहा दीनहा, जो उम्मत के लिए ये 100 साल के अरसे में जितनी कमज़ोरियाँ आ गई थी उन सब को निखार करके उम्मत के सामने पेश कर दिए। तो ये सातवीं सदी तक, आखिरी सातवीं के तकीउद्दीन इब्ने दकीकुल ईद रहमतुल्लाह अलैह, वो भी शाफ़ी, और उनसे पहले इमाम ग़ज़ाली रहमतुल्लाह अलैह, वो भी शाफ़ी। कितना बड़ा कारनामा इमाम शाफ़ी रज़ी अल्लाह अन्हु का, 700 बरस तक मुजद्दिद बनते चले गए, उन्हीं के मानने वाले उलमा और उन्हीं के मसलक पर और उन्हीं के इज्तिहाद पर चलने वाले उलमा। तो ये आप सल्लल्लाहु अलैहि वसल्लम जो उनके इमाम इमाम शाफ़ी रज़ी अल्लाह तआला अन्हु की तहनीक फरमाई थी, लुआब लगाया था उनकी ज़ुबान पर, उनके चेहरे पर मीज़ान अता फरमाई थी, उसी के नतीजे में अल्लाह तबारक व तआला ने हज़रत इमाम शाफ़ी रहमतुल्लाह अलैह को ये मनसब और ये मर्तबा अता फरमाया। और ये रूहानी तौर पर तो तकसीम है ही, लेकिन जैसा मैंने अर्ज़ किया कि माँ ने कैसे मांगा होगा कि मुश्तरी देख लिया गोद में, फिर माँ ने कैसे मांगा होगा कि आप सल्लल्लाहु अलैहि वसल्लम से करीब होते चले गए, और ये बच्चे तो माशाल्लाह बड़ी उम्र के हैं। और इमाम शाफ़ी रहमतुल्लाह अलैह ने सिर्फ 7 बरस की उम्र में कुरान करीम हिफ्ज़ कर लिया था, 7 बरस की उम्र में। अब उस पर वालदा को कनात नहीं हुई कि मेरा बेटा अल्हम्दुलिल्लाह हाफिज़ हो गया, बल्कि माँ ने और आगे सोचना शुरू किया। तो लिखा है कि वो यमन में ननियाल में थी, अपने वतन में थी, हज़रत इमाम शाफ़ी रहमतुल्लाह अलैह के अपने ननियाल में उन्होंने बचपन के ये इब्तदाई साल गुजारे। लेकिन जब 8 बरस की उम्र हुई तो माने सोचा कि इसने ननियाल भी देख लिया, कुरान भी हिफ्ज़ कर लिया, कैसी सोच सोचते रहना चाहिए औलाद के बारे में, मांगते रहना चाहिए मालिक से, दुआ के साथ अमल भी होना चाहिए कि कोशिश। तो माँ ने सोचा कि मेरा बेटा अपने ननियाल से तो वाकिफ हो गया यहाँ यमन में रहकर मेरे साथ, लेकिन कुरैश कौन है, वो इस मक्का शरीफ लेकर पहुँचती है जब 8 साल की उम्र होती है, और मक्का शरीफ में उनका तो अपना ले जाने का मकसद ये लिखा है कि ताकि वो इल्मुल अनसाब का माहिर हो जाए कि कुरैश की कितनी शाखें हैं, किसकी रिश्तेदारी किससे मिलती है, किस ख़ानदान से, किस कबीले से कहाँ जाकर रिश्ता मिलता है, इसके लिए वो वहाँ पहुँची। तो लिखा है कि इसी बचपन में 8 साल की बरस की उम्र में चंद महीनों में इमाम शाफ़ी रहमतुल्लाह अलैह ने ये मरहला भी तय कर लिया। अब कितना एक पूरी ज़िंदगी गुजार करके इंसान इल्मुल कबाइल और इल्मुल अनसाब का आमिल और आलिम मुश्किल से बनता है, और अल्लाह ने आप सल्लल्लाहु अलैहि वसल्लम की दुआ मुबारक की बरकत से इनके लिए कितना आसान फरमा दिया। इमाम शाफ़ी रहमतुल्लाह अलैह ने भी इस पर कनात नहीं की कि मैं बहुत बड़ा अल्लामा हो गया, ये जाम हज़रत मौलाना शाह वसीउल्लाह साहब रहमतुल्लाह अलैह के मुतालिक हमारे दोस्त हज़रत मौलाना अबरार अहमद साहब दुलियवी रहमतुल्लाह अलैह फरमाया करते थे कि हज़रत के पास जो बैठ जाता तो उसकी खैर नहीं होती थी। फरमाते कि कोई मिसाल देनी हो तो कहते हैं कि करीब कोई बुज़ुर्ग बैठे हुए थे, कोई आलिम बड़े बैठे हुए थे, तो हज़रत ने उनके सर को पकड़ कर हिलाया ज़ोर ज़ोर से और फरमाया कि मौलवियों को क्या हो गया कि जहारत को इल्म समझ रखा है, इतना भी तो इल्म नहीं है तुम्हारे पास, और दिमाग में जाम में अपने आप को क्या समझ रखा है तुम लोगों ने, डांटते थे उनका सर पकड़ कर हिला रहे, सारा मजमा तरस खा रहा है कि ये बेचारा, और हजरत पर जलाल का नहीं, हजरत को कुछ पता नहीं, और हजरत उलमा को डांटने के लिए। तो ये मैंने जैसा अर्ज़ किया कि है कुछ भी नहीं और पता नहीं ना मालूम अपने आप को क्या समझ बैठे हैं। अल्लाह ताला इस जहालत को इल्म समझने से हमें तौबा नसीब फरमाए, हकीकत को समझने की हमें सलाहियत और तौफीक अता फरमाए। तो हज़रत इमाम शाफ़ी रहमतुल्लाह अलैह ने अपने तौर पर फिर आगे और कदम बढ़ाया, और क्या उन्होंने सोचा कि इलाही मैं कुरान का हाफिज़ हूँ, यहाँ के जो दुरूस होते हैं मक्के शरीफ में उन दुरूस में भी मैं शिरकत करता हूँ बैठता हूँ, लेकिन कुरान करीम तो एक दरिया है, तो मुझे अरबी ज़ुबान सीखनी चाहिए, और अरबी ज़ुबान सीखने के लिए क्या वहाँ हल्के नहीं थे, मुहद्दिसीन नहीं थे, बड़े हल्के थे, उलमा थे, पढ़ाते थे, तो उन्होंने सही जगह सोची, कबीलों में गए, इस गांव में जा रहे हैं, इस पहाड़ पर जा रहे हैं, इस वादी में जा रहे हैं, सारे अरब का चक्कर लगाया और कबीले हुज़ैल की और मुख्तलिफ कबाइल की अरबी ज़ुबान सब की अलग अलग होती थी, तो वो उन्होंने सही ज़ुबान अरबी ज़ुबान में महारत हासिल की। तो इसीलिए सबसे बड़े लुगात के आलिम की इमाम शाफ़ी रज़ियल्लाहु अन्हु, कोई सवाल उनके सामने आ जाता तो दुनिया दंग रह जाती, इमाम शाफ़ी रहमतुल्लाह अलैह के जवाबात से कि इतना ही। और फिर फरमाते हैं कि जैसे माँ परेशान थी कि मेरा बेटा अब यतीम है, क्या खाएगा, तो फरमाते हैं कि जब मुझे माँ ने भेजना चाहा वहाँ यमन में मुअल्लिम के पास, तो देखा कि मुअल्लिम को जिस तरह यहाँ मदारिस में फीस ली जाती है हफ्ते वाली, जुमे के दिन बच्चे कैसे लेकर आते हैं फीस अपनी, तो फीस लेकर आते होंगे, तो माँ के पास पैसे नहीं हैं। तो इमाम शाफी रहमतुल्लाह अलैह फरमाते हैं कि वहाँ यमन में तो फिर मेरी माँ ने भेजना चाहा, तो मैं दूर जो हलका होता था उसके पास बैठ जाता था ताकि मैं कुछ फ़ायदा उठाता रहूं। तो जो मुअल्लिम थे उस्ताद, उन्होंने देख लिया, उन्होंने बुलाया, पूछा, तो उन्होंने कहा मेरे पास तो हजरत फीस के पैसे नहीं हैं उजरत के। तो इनके चंद जुमले सुन करके उन्होंने फरमाया कि नहीं आपसे हम उजरत नहीं चाहते, मैं जब दर्स में ना हूँ तो मेरी जगह आप मुदर्रिस। बचपन से यही हाल या मक्का मुकर्रमा में हुआ कि जितने दुरूस के हलके होते थे इमाम शाफी रहमतुल्लाह अलैह वहाँ बैठ जाते और इनका दर्स भी सुन रहे हैं, उनका भी सुन रहे हैं। हज़रत शेख खुद सिद्धू जब यहाँ मक्का मुकर्रमा में हज़रत सहारनपुरी नंबर अल्लाह मरकदहू के साथ थे, तो हज़रत ने अपनी एक नमाज का किस्सा सुनाया, लंबा हो जाएगा नहीं, मैं इमाम शाफी रहमतुल्लाह अलैह की तरफ रहूँ ये ज़रा ज़्यादा ज़रूरी है। तो हज़रत इमाम शाफी रहमतुल्लाह अलैह फरमाते हैं कि वहाँ मक्का मुकर्रमा में भी हमारा एक वही हाल कि ला अजीदू कीमत अल-क़रातीस वल-क़लम, कि एक कलम ख़रीदने के पैसे मेरे पास नहीं, कागज़ ख़रीदने के पैसे मेरे पास नहीं। तो फरमाते हैं कि मैं हड्डियाँ उठा लेता, पत्ते उठा लेता, उसके ऊपर मैं लिख रहा हूँ, पत्ते को बड़ा सारा हो उसको कुरेद कर उसके बारे लिखना चाहें तो कुरेद के चले जाइए। तो फरमाते हैं कि इस तरह करके मैंने जो लिखा उसे अब क्या करूँ, वो तो हड्डी पर लिखा हुआ है ज़ाय हो जाएगा, कोई सफ़ेद लकड़ी है उसके ऊपर लिखा हुआ है ज़ाय हो जाएगा, वो नोट्स हैं याददाश्त कि भई ये फलां उस्ताद ने फलां हल्के में ये हदीस सुनाई थी। तो कहते हैं कि फिर माँ से मैंने कहा कि माँ एक घड़ा मुझे दे दें बड़ा सारा, तो फरमाते हैं कि मैं उसमें वो डालता रहता था कि आज ये हदीस सुनी, ये उनका संदूक और मखजन, क्योंकि कागज़ के और कलम के पैसे नहीं हैं। फिर इमाम शाफी रहमतुल्लाह अलैह जब वहाँ के तमाम मक्का मुकर्रमा के तमाम शयूख से इल्म हासिल कर चुके, तो फिर आपने आपसे आप किसी मोहसिन ने मुरब्बी ने कहा कि हज़रत आपने माशाल्लाह इल्म लुग़त भी पूरा हासिल कर लिया, कुरान करीम आपसे बेहतर कोई समझ नहीं सकता, ये सारे हल्के जिनके लगते हैं वो सब आपके हवाले करते हैं आयत का तर्जुमा उसका मतलब पूछने के लिए कि ये मुफस्सिर हैं इनसे पूछो, ये लुग़त का कोई मसला इनका अटकता है तो आपके पास भेजते हैं, लेकिन एक चीज़ आपके पास नहीं है, आप क्या कहा गया वो फिक्र। तो इमाम शाफी रहमतुल्लाह अलैह फरमाते हैं कि मैंने पूछा कि इसके सबसे बड़े आलिम कौन है, फरमाया कि वो मदीना तैयबा में है इमाम मालिक। तो अल्लाह की शान इमाम शाफी रहमतुल्लाह अलैह फरमाते हैं कि मेरे जो चचा थे वो मक्का मुकर्रमा के आमिल थे गवर्नर, तो उनसे दरख्वास्त की कि मुझे मदीना मुनव्वरा इल्म हदीस और इल्म फिक्र पढ़ने के लिए इमाम मालिक रहमतुल्लाह अलैह के पास जाना है, तो उन्होंने एक खत लिख दिया मदीना मुनव्वरा के गवर्नर के नाम, कि ये मक्का मुकर्रमा के गवर्नर थे तो मदीना मुनव्वरा के गवर्नर के नाम उन्होंने खत लिखा, सिफारिश लिखी कि ये हमारे अजीज हैं, बेटे हैं, भतीजे हैं, तो ये वहाँ इमाम मालिक रहमतुल्लाह अलैह से इल्म हदीस और इल्म फिकह हासिल करने के लिए हाजिर हो रहे हैं, आप उनकी मदद फरमाएं। तो जाने से पहले इनको मौत्ता मिल गई थी, तो फरमाते हैं कि बहुत थोड़ा सा वक्त बताया इमाम शाफी रहमतुल्लाह अलैह ने कि मैंने इमाम मालिक रहमतुल्लाह अलैह की मौत्ता हिफ्ज कर ली मक्के मुकर्रमा में जाने से पहले, उसके बाद चले यहाँ से। जब वहाँ मदीना मुनव्वरा पहुँचे तो वहाँ के गवर्नर भी यहाँ हाजिर हुए और वो मक्का मुकर्रमा के जो गवर्नर ने ख़त लिख कर दिया था उनके नाम गवर्नर के नाम, वो उनको पेश कर दिया। वो ख़त गवर्नर पढ़ रहे हैं और उनका हाल ख़राब, ख़त पढ़कर फारिग हुए और कहने लगे कि आप अगर मुझे ये कहें कि यहाँ मदीना मुनव्वरा से मक्का मुकर्रमा अभी पैदल चलो तो मैं अभी निकल पड़ता हूँ, लेकिन यहाँ मदीना मुनव्वरा में रहते हुए मेरे पैर अभी कांप रहे हैं, ज़मीन मेरे पैर तले से निकल रही है, खिसक रही है, कि मैं इमाम मालिक के पास जाऊँ कैसे, क्या रौब और दबदबा होगा इमाम मालिक रहमतुल्लाह अलैह का कि वहाँ का गवर्नर कांप रहा है ख़त पढ़ कर के, मैं मुझे जाना पड़ेगा अब इस गवर्नर का वहाँ से, ये बच्चा ये तालिबिल नौजवान ख़त लेकर आया है। तो लिखा है कि उनको फिर आखिर चलना पड़ा इमाम मालिक रहमतुल्लाह अलैह के दौलत के देवर पहुँचे, दरवाजे पर दस्तक दी, बांदी आई, तो बांदी ने वापस जाकर इमाम से अर्ज़ किया कि हज़रत ये एक नौजवान है, बच्चा है और ये मदीना मुनव्वरा के गवर्नर हैं, तो फरमाया उनसे जाकर पूछो कि अगर कोई इल्मी मसला पूछना है तो उसका वक्त मुतय्यन है, फलां वक्त में हमारी इल्मी मजलिस होती है, उसमें आकर वो मसला पूछ लें, और अगर उन्हें कोई प्राइवेट ज़ाती शख्सी राय पूछनी है, कोई मसला है, कोई तकलीफ़ है, तो एक पर्ची पर लिख कर मुझे दे दे बांदी को, तुम ले आओ। तब गवर्नर साहब ने कहा कि ये मदीना मक्का मुकर्रमा से ख़त लेकर आए हैं मेरे नाम, मदीना मुनव्वरा के गवर्नर के नाम, वहाँ के गवर्नर ने लिख कर भेजा है और वो ख़त आपको सुनाना है। अब देखा जो मदीना मुनव्वरा के गवर्नर हैं, काम के लिए आए हैं, तो कुर्सी भेजी गई, इमाम मालिक रहमतुल्लाह अलैह ने बांदी से फरमाया कि कुर्सी लेकर जाओ, कुर्सी लेकर वो पहुँची। इमाम मालिक रहमतुल्लाह अलैह तशरीफ़ लाए, ये दोनों ज़मीन पर बैठे हैं, इमाम शाफी रहमतुल्लाह अलैह भी और गवर्नर भी, और इमाम मालिक रहमतुल्लाह अलैह कुर्सी पर जलवा अफरोज़ होते हैं, और उन्होंने ख़त कांपते हुए हाथों ख़त आगे पेश किया, इमाम मालिक रहमतुल्लाह अलैह ने बड़ा फेंका और इरशाद फरमाया, अरे सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम की हदीस पाक सुनने के लिए हुक्काम के ज़रिए ऐसी सिफारिशात के ज़रिए ये इल्म पढ़ा जा सक हासिल किया जा सकता है, डांटा। अब वो जो फरमा रहे थे मदीना मुनव्वरा के गवर्नर के, मेरे लिए इमाम मालिक रहमतुल्लाह अलैह के यहाँ जाना मेरे लिए मुश्किल, यहाँ मदीना मुनव्वरा से मक्का मुकर्रमा पैदल जाना मेरे लिए आसान। तो वो चुप के डांट रहे इमाम मालिक रहमतुल्लाह अलैह। अब आखिर जो कुरैशी खून था, इमाम शाफी रहमतुल्लाह अलैह फरमाते हैं कि मैंने हिम्मत करके अर्ज़ किया कि हजरत मैं मुत्तलिबी हूँ, आले अब्दुल मुत्तलिब से हूँ, आप सल्लल्लाहु अलैहि वसल्लम के ख़ानदान से हूँ, कुरैशी हूँ, और मैं आपसे इल्म फ़िक़ा और इल्म हदीस हासिल करने के लिए आया हूँ। तो कहते हैं कुछ थोड़े से इमाम मालिक रहमतुल्लाह अलैह नर्म हुए और फरमाया कि जब कल दर्स का वक्त होगा तो उस वक्त किसी क़िराअत करने वाले को जो मेरे उसूल को जानता हो, समझता हो और मुअत्ता पढ़ सकता हो, उसको लेकर आओ साथ। तो ये वादा हो गया कल के लिए। आइंदा कल के फिर दर्स में पहुँचे इमाम शाफी रहमतुल्लाह अलैह। तो इमाम मालिक रहमतुल्लाह अलैह ने पूछा कि किसी को लेकर नहीं आए? तो अर्ज़ किया हुज़ूर मैं खुद ही पढ़ूंगा। आप पढ़ोगे? पढ़ो फिर। तो मैंने जो फिर पढ़ चूँकि हिफ्ज़ कर ली थी मुअत्ता, और उनके यहाँ इमाम मालिक रहमतुल्लाह अलैह ने ये मंज़र कभी देखा नहीं था पढ़ने वाले का, उनके जलाल और रौब के सामने वो बड़े बड़े उलमा अंदर देखकर हज़रत शेख़ क़ुद्दसी रूह के यहाँ इजाज़त के लिए उलमा आते थे। तो हज़रत जैसी इबारत पढ़ी, मुनसरिफ गैर मुनसरिफ सरफ नहु एराब से हज़रत चंद दो तीन सतर में मालूम फरमा लेते थे। तो फिर हज़रत ने क्या इनको शहादा दी और क्या इजाज़त दी, किस तरीक़े की दी, तो हज़रत के अगले जुमले से मालूम हो जाता। हज़रत ने देखा कि इल्मी इस्तेदाद इस काबिल नहीं है कि जो इबारत सही पढ़ सकें, तो आगे पढ़ा कैसे सकेंगे? तो इसलिए हज़रत दुआया जुमले फरमा देते, अल्लाह अज़्ज़ा वजल आपसे दीन का काम ले, अल्लाह अज़्ज़ा वजल आपको इल्म हदीस के नूर से मालामाल फरमाए। ये नहीं फरमाते थे कि मेरी तरफ से तुम्हें हदीस की इजाज़त है, क्योंकि वो तो मौकूफ़ है इस पर कि वो खुद का कुछ पढ़ सके, खुद इबारत सही नहीं। तो यहाँ इमाम मालिक रहमतुल्लाह अलैह ने देखा तो ये तो अजूबा है, हमारे यहाँ हज़रत मौलाना अब्दुल मन्नान साहब दहलवी रहमतुल्लाह अलैह तशरीफ़ लाए, बैतुल हबीबी दातुल जमाली नानी नरोली फी कुल्ले हाली, उसी सफ़र में उन्होंने फरमाया थे यह अशआर हमारी नानी नरोली की तारीफ में। तो जुमे का दिन था, हम खाना भी आ रहा है, बैठे हुए थे, मौलाना अब्दुल मन्नान साहब का मैंने तारुफ़ कराया कि हज़रत ये मौलाना शमसुद्दीन साहब रहमतुल्लाह अलैह उनकी अभी अभी शरह तिर्मिज़ी छप कर आई है, जो कुछ 800 सफ़ा की एक जिल्द अभी आई है, वो तो याद आ गए हमारे हज़रत मौलाना शमसुद्दीन साहब रहमतुल्लाह अलैह, क्या उनका दर्स होता था, क्या उनका इल्म। तो हज़रत मौलाना अब्दुल मन्नान साहब का मैंने तारुफ़ कराया कि हज़रत ही हज़रत रायपुरी क़ुद्दसी रूह के खुलफ़ा में से हैं, हज़रत के वालिद मोहतरम भी हज़रत रायपुरी नवरल्लाहु मर्तदहू के खलीफा थे, हज़रत मौलाना अब्दुल सुभान साहब रहमतुल्लाह अलैह जो सारी उम्र का उनका एक मामूल, हम तो हफ्ते में एक दफ़े माँ की और बाप की कब्र पर नहीं जाते, और वो وہاں کے قبرستان مہدیاں میں عشاء کی نماز پڑھی اور مہدیاں قبرستان میں حضرت مولانا عبدالسبحان صاحب تشریف لے آتے. جب وہیں تہجد بھی ہو رہی ہے وہاں پر ساری رات روتے رہتے مہدیاں قبرستان میں. اللہ عز و جل ہمیں اس طرح موت کو یاد کرنے کی ہمیں بھی توفیق عطا فرمائے, قبرستان والوں کی زیارت کی بھی ہمیں توفیق عطا فرمائے. تو یہ حضرت مولانا عبد المنان صاحب کا میں نے تعارف کرایا. پھر میں نے کہا کہ حضرت وہ جو آپ نے حضرت شیخ قدسی روح کی کتاب لامعہ دراری کی پہلی جلد چھپی تھی اس پر جو اخیر میں آپ نے اشعار لکھے تھے وہ ذرا سنائے. تو جب سنانا شروع کیا تو جیسے ہی ابھی کوئی 20-25 اشعار ہوئے ہوں گے اور وہ تو پڑھتے چلے آ رہے ہیں کہ سر امام شامی رحمۃ اللہ علیہ موتا پڑھ رہے ہیں, تو مولانا شمس الدین صاحب فرمانے لگے بسا نہیں مگر یہ شخص تو عجوبہ روزدار ہے. مولانا حسن صاحب بسا نہیں مگر, تو بسا نہیں مگر یہ شخص تو عجوبہ روزدار ہے. یہ تو عجائبات میں سے کہ ایسا زبردست علم, اور کیسے عجوبہ روزگار. حضرت نے فرمایا کہ حضرت بنوری رحمۃ اللہ علیہ نے جب وہ پاکستان تشریف لے گئے مولانا عبد المنان صاحب تو وہاں جلسہ کیا اور اس میں سارے کراچی کے بڑے بڑے علماء اور مدارس کے خواص کو بلایا, صرف خواص کا مجمع, بہت بڑا مجمع. اور پہلا جملہ جو حضرت نے تعارف میں فرمایا, ارشاد فرمایا کہ میرے نزدیک اس عربی کے ایشیا کے سب سے بڑے شاعر ہیں. جیسا میں نے عرض کیا کہ یہ تو جھٹلانے کا زمانہ ہے کہ یہ قرآن بھی صحیح نہیں اور یہ اس کی تفسیر بھی صحیح نہیں اور فلاں حدیث بھی غلط, دجالی دور ہے. تو وہاں یہاں بھی کوئی کہے گا کہ حضرت مولانا بنوری رحمۃ اللہ علیہ کو کوئی ان سے فائدہ ہوا ہوگا, کوئی مالی منفعت ہوئی ہوگی, دونوں درویش ان کو کیا لینا دینا. ان کا ایک ایک جملہ جو کسی کتاب میں لکھا حضرت مولانا بنوری رحمۃ اللہ علیہ نے, تو آپ حیران ہو جائیں گے جو ان کی ترمذی کی شرح پڑھیں گے اور اس میں جملے دیکھیں گے. تو یہاں بھی حضرت نے فرمایا کہ ایشیا کے عربی کے سب سے بڑے شاعر, تو اس کی دلیل کیا کہ ایسے اعتراض کرنے والوں کو چپ کرنے کے لیے کہ جمال عبد الناصر کا ہندوستان کا سفر ہوا. اب اندرا گاندھی کا دور تھا, حکومت جلسہ کرنا چاہتی تھی ان کے اعزاز میں کہ مصر کے رئیس جمال عبد الناصر کے استقبال اور ان کی تعظیم اور تکریم کے لیے جلسہ رکھا جائے. تو کسی نے مشورہ دیا کہ ان کے یہاں تو دستور ہے کہ اشعار میں ان کی تعریف کی جاتی ہے. عربی کے اشعار کون لکھے گا؟ تو یہاں فون کیا, وہاں فون کیا, اس مدرسے میں, اس مدرسے میں, جو ان کی سی آئی ڈی ان کے لوگ جانتے ہوں گے, تو ہر جگہ سے ایک جواب ملا کہ یہ کام اگر کوئی کر سکتا ہے تو حضرت مولانا عبد المنان صاحب دہلوی. قصاب پورا جائیے, وہاں مدرسہ سبحانیہ, وہاں وہ آپ کو ملیں گے. اور یہ ہمارے اہل علم کی آج کل کے یہ داڑھی بیچاری رہ گئی تھی, تو اس کو بھی ہر وقت بیوٹی شاپ میں جا کر اس کو پہلے سنوارو, بناؤ, پھر اسی طرح کا کلر کا امامہ, اسی کلر کا فلاں, تمام چیزیں کیا سے کیا ہو گئی. ہماری پڑھتے ہی نہیں ہمارے علماء, ہمارے مشائخ کون تھے کیا تھے. تو یہ جو نرولی والا سفر میں بتا رہا ہوں اس میں حضرت تشریف لائے تھے, مولانا عبد المنان صاحب حج پر جا رہے تھے, तो मैंने पूछा कि आप अपना सामान सूरत हावी ब्रदर्स में छोड़ कर आए, कहाँ छोड़ कर आए? तो पान के थैले को हिलाकर कहा कि ये मेरा सामान है सफ़र, पासपोर्ट जेब में, मेरा सामान है सफ़र। तो उसमें एक लुंगी थी और उनकी आदत हमेशा की सारी उम्र की ये थी कि जो लिबास पहना हुआ है उसी में निकल गए, लुंगी साथ है। और वहाँ रहते हुए भी अपने वतन में, अपनी जगह पर, अपने मदरसे में, बच्चों में, अपने घर वालों में रहते हुए भी जुमा का दिन आया तो यही कपड़े जो पहने हुए वो निकाल दिए, तो दे दिए और उन्होंने धो करके धूप में डाल दिए, सूख गए, इतनी देर में गुसल किया, फिर पहन लिए। तो वहाँ हज़रत शेख कुद्दुस रूह की खानकाह में तलबा इंतज़ार में रहते थे कि जुमा का दिन कब आए और कब ये कपड़े उतारना शुरू करें। ये जैसे ही निकाला तो एक ने कुर्ता छीन लिया, वो धो रहा है, जैसे बनियान निकाली तो दूसरा भागता कि मैं ले लूँ, वो पायजामा निकाला तो तीसरा ले लेता और धो कर जल ले ली, उसको धूप में डाल रहे हैं कि हजरत अभी गुस्ल से निकले और ये सूख जाए। तो ये दुर्वेश। और तो सबने कहा कि वहाँ जाइए कस्सा पूरा। तो यहाँ हजरत के पास पहुँचे कि भैया हमें इंदिरा गांधी ने भेजा है और जमान अब्दुल नासिर के लिए जलसा करने वाली हैं वज़ीर आज़म, तो उनके लिए कसीदा उनकी तारीफ में, उनकी मदह में आप लिख दें। तो कसीदा लिख दिया उन्होंने, लिखते चले गए कागज़, उसी वक्त नोटबुक मंगवाई, कागज़ कलम लिखे जा रहे, लिखने जा रहे, लिखकर हवाले कर दिया, लेकर गए। तो अब पढ़े कौन, ये कोई पढ़ भी नहीं सकता उनका लिखा, उनकी खत तो उनका बिल्कुल साफ, जिस तरह मैंने अर्ज किया नहीं कि छपी हुई अरबी किताबें नहीं पढ़ सकते थे तो हजरत दुआ दे देते थे कि अल्लाह आपसे दीन का काम ले जाए, किसी तरह भी अल्लाह आपसे काम ले। हदीस की इजाज़त है ये नहीं फरमाते थे। तो यहाँ भी वो तो पढ़ने वाला कोई नहीं, तो फिर झक मार करके दोबारा इंदिरा गांधी ने एक वक्त भेजा कि हजरत फलां वक्त में फलां जगह जलसा होगा, आप को तकलीफ तो होगी, तशरीफ लाएँ, आप ये कसीदा पढ़ दें। तो हजरत खुद तशरीफ ले गए और जमाल अब्दुल नासिर की मौजूदगी में उनकी तरफ इशारे करते हुए और मिस्र की तारीफ, हिंदुस्तान की तारीफ सारी। अल्लाह अज़्ज़ा वजल हमारे इन फारिग होने वाले बच्चों को भी इस तरह का इल्म अता फरमाए। मुझे तो आगे जाना नहीं है, अभी ख़त्म करें दुआ करें। तो हज़रत इमाम शाफ़ी रज़ी अल्लाह ताला अन्हु का किस्सा मैं पूरा कर लूँ कि इमाम शाफ़ी रहमतुल्लाह अलैह ने फिर वो जब पहली मजलिस दूसरी, फिर तो इमाम शाफ़ी रहमतुल्लाह अलैह फरमाते हैं तो मैं पढ़ते पढ़ते रुकता था, थोड़ी देर के लिए रुक जाता कि भाई मुझे तो नहीं मालूम कि कितनी देर के लिए पढ़ना है और इमाम पर नागवारी न हो और इमाम का जलाल, जिससे बेचारा ये गवर्नर कांप रहा था मेरे सामने, तो कोई डांट डपट न हो। तो कहते मैं ज़रा सा रुकता, फिर मैं हज़रत शेख कुद्दुस रूह के यहाँ हज़रत जो कारी पढ़ने वाला होता था फरमा दे जाते थे, ज़रा सा उसने लंबा सांस लिया, अबे जल्दी पढ़, तेज़ पढ़, और जल्दी पढ़। तो इसी तरह यहाँ इमाम शाफ़ी रहमतुल्लाह अलैह रुकते तो इमाम मालिक फरमा दे, रुके क्यों, पढ़ो भाई, पढ़ते चले जाओ। फिर तो साफ फरमा दिया कि ओह मैंने, मेरे पास आज तक तुम्हारे जैसा कोई कारी आया नहीं। फिर तो उनके गर्मीदा पर बन गए इमाम शाफ़ी रहमतुल्लाह अलैह के, और फरमाते थे कि वो आज तक ऐसा है, इतने सालों से मेरे पास दुनिया भर से लोग आ रहे हैं, इनके जैसा मौजूद रोज़गार आया नहीं है। उसके बाद फिर अल्लाह अज़्ज़ा वजल ने और आगे इन्हें बढ़ाया कि इल्म हदीस भी उनसे हासिल किया। फिर इमाम शाफ़ी रहमतुल्लाह अलैह को भी ये बहुत अच्छे लगे बुज़ुर्ग इमाम मालिक रहमतुल्लाह अलैह, और उस्ताद को भी अपने इस शागिर से सबसे ज़्यादा प्यार था, और उनसे फिर इल्म फ़िक़्ह भी हासिल किया। اور علم فقہ اس طرح حاصل کیا کہ اب یہ نوجوان شاگرد یہ ساری دنیا کے سب سے بڑے امام امام مدینہ ایک جگہ کسی نے سوال کیا فتویٰ پوچھا تو امام شافعی رحمۃ اللہ علیہ نے بڑے ادب سے وہ لمبا قصہ ہے قمری ایک مولانا حضرت مولانا احمد اللہ صاحب رحمۃ اللہ علیہ قمریوں کی وہ جو بلغ العلا کمال ہی پر انہوں نے جو تضمین کی تھی اس میں قمریاں اس کا ذکر آتا ہے تو اس پرندے قمری کی بولی تو اس کا ایک قصہ تھا کسی نے خریدا کسی نے بیچا اور بیچنے والے خریدنے والوں میں بارے میں اختلاف ہو گیا کہ یہ قمری ایسی ہے اور ایسی ہے تو امام مالک رحمۃ اللہ علیہ نے کسی ایک کے حق میں فتویٰ دیا کہ بھائی تو بعد میں امام شافعی رحمۃ اللہ علیہ نے امام سے تنہائی میں عرض کیا کہ حضرت یہ ایسا نہیں ہے تو وہی جلال آ گیا ارے امام شافعی رحمۃ اللہ علیہ نے فرمایا کہ آپ ہی سے ہم نے وہ ابو جہم اور معاویہ رضی اللہ تعالیٰ عنہ کی ام قیس والی وہ روایت سنی اچھل کر کھڑے ہو گئے امام مالک رحمۃ اللہ علیہ ارے ارے آپ نے میری آنکھیں کھول دی میری غلطی درست فرما دی اللہ آپ کے علم میں برکت دے
آمین
تو یہ یہاں تک پہنچ گئے اور پھر تو ایسے جب امام مالک رحمۃ اللہ علیہ سے جو مناظرہ ہوا ہے ان کا اور پہلے مناظرے میں پھر تو وہ مان گئے اپنے اس شاگرد کو ہمیشہ کے لیے کہ یہاں سے جب امام محمد رحمۃ اللہ علیہ بہت بڑی عجیب و غریب داستان امام شافعی رضی اللہ عنہ کی ساری زندگی یہ اشد و بلان الانبیاء ثم الامثل فالامثل اس کا مصداق ہے صحیح آپ کو دیکھنا ہو تو امام شافعی رضی اللہ عنہ تو وہاں امام محمد رحمۃ اللہ علیہ اتنا بڑا امام ہمارا تو ان سے مناظرے رہتے تھے اور ان سے مناظرے میں تو دونوں کو مزہ آتا تھا وہ چھیڑ دیتے تھے کوئی مسئلہ اب چل رہی ہے دلائل بازی آپس میں یہ دلیل دے رہے ہیں وہ دے رہے ہیں اللہ عز و جل ہمیں علم سے محبت دے دو صلی اللہ علیہ وسلم اللهم ارحم اللهم تجاوز عن امتي محمد صلى الله عليه وسلم اللهم صل الله تعالى على خير خلق سيدنا مولانا محمد وعلى اله وصحبه اجمعين برحمتك يا ارحم الراحمين